कार्यक्रमबाट मुकुन्द भण्डारीको नमस्कार। मलाई प्रविधिमा साथ दिँदै हुनुहुन्छ मित्र उत्तम पाण्डे। आदरणीय श्रोता, सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि बजेट सार्वजनिक गरेको छ। बजेट सार्वजनिक भएसँगै त्यसबारे मिश्रित प्रतिक्रियाहरू आइरहेका छन्। बजेटले आम नागरिकको जनजीवन सहज बन्ने अपेक्षा गरिएको छ। आगामी आर्थिक वर्षको लागि सरकारले ल्याएको बजेटले दिन खोजेको सन्देश कस्तो छ? देशको परिवर्तित राजनीतिलाई यसले सम्बोधन गर्न सकेको छ कि छैन? यसको कार्यान्वयन पछि कति सहज छ? आज हामी यिनै विविध विषयमा केन्द्रित रहेर कुराकानी गर्दैछौँ। यसको लागि हामीसँग हुनुहुन्छ नेपाल सरकारका पूर्व मुख्य सचिव डाक्टर विमल कोइराला। डाक्टर, स्वागत छ कार्यक्रममा।
धन्यवाद।
सरकारले बजेट ल्याइसकेको छ, त्यस सम्बन्धमा विभिन्न प्रतिक्रियाहरू पनि आइरहेका छन्। नेपाल सरकारको मुख्य सचिव भएर पनि काम गरिसक्नु भएको छ, बजेटलाई यहाँले कसरी हेर्नु भएको छ?
अब यो बजेट भिन्न परिस्थितिमा आयो र नयाँ सरकार बनेपछि, त्यो पनि ठुलो बहुमतको सरकार बनेपछि आयो, स्वाभाविक रूपले जनताका आकांक्षाहरूलाई सम्बोधन गर्नुपर्ने बाध्यता पनि थियो र देशमा गुजुल्टिएर रहेको शासन व्यवस्था, जसलाई कुशासन भनिन्छ, कुशासनले आक्रान्त पनि थियो र एकापट्टि सुशासन स्थापना गरेर जनतालाई राहत दिनुपर्ने थियो भने अर्कोपट्टि अर्थ संरचनालाई पनि साबिकको पद्धतिबाट बहिर्गमन गराई नयाँ पद्धतितर्फ लानुपर्ने थियो। यी चुनौतीहरूलाई सामना गर्न बजेट आएको छ, त्यसैले बजेट महत्वाकांक्षी छ। मेरो भनाइ के मात्रै हो भने बजेटमा महत्वाकांक्षी त हुनु पर्थ्यो, तर स्रोतको यकिन नगरिकन बजेट आएकोले फेरि मध्यावधि समीक्षा गर्दा बजेटको आकार घट्छ भन्ने मलाई लाग्छ। र त्यसो भयो भने, त्यस्तो परिस्थिति आयो भने बजेटले लक्ष्य राखेका कुराहरू पुरा हुन सक्दैनन्। त्यसै पनि बजेटको महत्वाकांक्षा र सरकारको क्षमताको बिचको भिन्नतालाई कसरी कम गर्ने भन्ने कुरा बजेटले सम्बोधन गरेको छैन। केही नीतिगत कुराहरू, निजी क्षेत्रलाई नीतिगत सेवा दिने कुराहरूमा बजेट उदार देखिन्छ र बजेटले मध्यमवर्गीय संरचनालाई विस्तार गर्ने लक्ष्य पनि राखेको छ, तर गरिबहरूलाई जुन ढङ्गले माथि उठाएर तिनीहरूलाई शिक्षित गराएर मध्यम वर्गतर्फ लाने हो, त्यो विषयमा बजेट त्यति खुलेर आएको छैन। त्यसो हुँदाखेरि बजेट चाहिँ यो मध्यम वर्गीय र उच्च वर्गीयको मात्रै हो कि भन्ने शङ्का गर्ने ठाउँ चाहिँ छ।
विभिन्न पिछडिएका वर्गको उत्थानको लागि पनि यसले कुरा गरेको छ, त्यसै गरेर विद्यालय शिक्षाका कुराहरू गरेको छ, दलितका कुराहरू गरेको छ, त्यो त निम्न वर्गै पर्छ पर्दैन, या धेरै कुराहरू चलाउने कुराहरू पनि छन् नि जोडिएका?
त्यो पर्याप्त छैन, जाति विशेष वा लिङ्ग मात्रै होइन नि। गरिबी भनेको त बहुआयामिक हुन्छ है, सामाजिक, सांस्कृतिक र आर्थिक कुराहरू सबै जोडिएका हुन्छन्।
यी समस्याहरू त हिजोको थिए नि, योभन्दा बढी समस्या थिए, त्योभन्दा त सुध्रेर आएको छ नि बजेट?
छ, सुध्रेर आएको छ, तर जुन महत्वाकांक्षा बजेटले राखेको छ निजी क्षेत्र र मध्यम वर्गीय संरचनाको विस्तारका विषयमा, त्यही ढङ्गले खुलेर तल्लो वर्गको निम्ति आएन भन्ने हो। केही भिन्नता त छ निश्चित रूपमा, नीतिगत अस्पष्टता थियो धेरै वर्षसम्म, 48-51 नेपालको अर्थतन्त्रले गति पनि लिएको, एउटा खुलेर संस्थागत संरचनामा मुलुक लागेको र राज्य सरकारले जनतालाई उपलब्धि पनि 7-8% आर्थिक वृद्धि लिएर देखाएको, त्यो परिस्थिति पछि 51 31-31 सबै अर्थतन्त्र तदर्थमा चल्यो। आधार चाहिँ 48-51 सुधारलाई लिएर, अरू सबै संरचना चाहिँ तदर्थमा चल्ने, खालि काम चलाउ ढङ्गले सरकारहरू जाने, त्यस्तो परिस्थिति थियो। त्यो भन्दा अहिले चाहिँ भिन्न ढङ्गले, अब सरकार बलियो छ, राज्य कमजोर छ, त्यो राज्य कमजोर राज्यलाई बलियो राज्य बनाउने र नीतिगत सेवा चाहिँ दिने सबैलाई, भन्ने हिसाबले आएको छ। त्यो भिन्न त छ, तर मैले भने भिन्न भए पनि पर्याप्त भएन भन्ने मात्रै हो।
सुशासन सबैभन्दा मुख्य पाठ हो। सुशासनको हिसाबले आर्थिक सुशासनका कुराहरू, प्रशासनिक सुधारका कुराहरू के देखिन्छन्?
छन्। यसले अब सुशासनलाई चाहिँ मुख्य आधारशिला मानेर राज्य कमजोर राज्यलाई बलियो राज्यको रूपमा स्थापना गर्ने र त्यो त्यसैको जगमा विकास निर्माण सुरु गर्ने भनेर जुन सुरुवात भएको छ, यसले सुशासनको प्रत्याभूति जनताले पाए भने त्यसको जगमा विकास हुन्छ भन्ने मान्यता यसले राखेको छ। त्यो समय अनुकूलै छ।
अहिले सूचना प्रविधिको युग हो, सूचना प्रविधिलाई यो बजेटले कसरी सम्बोधन गरेको छ?
प्रविधिलाई दुईटा किसिमले हेर्नुपर्ने हुन्छ। एउटा प्रविधिले सुशासन कायम राख्न मद्दत गर्छ, सरकारको पारदर्शिता निर्माण गर्ने, निर्णय निर्माणमा पारदर्शिता, सरकारको सहभागितामूलक विकास र जनतालाई सेवा प्रवाहमा जनताको हक स्थापना गर्ने जस्ता कुराहरू चाहिँ सुशासनका निम्ति आवश्यक पूर्वाधार स्थापना गर्ने सूचना प्रविधिको विकास एउटा पक्ष हो। अर्को पक्ष चाहिँ सूचना प्रविधिकै विकासले आर्थिक विकास गर्ने, जस्तो भनौँ न कृत्रिम बौद्धिकताको प्रयोग, त्यसै गरी यहाँबाट चाहिँ सफ्टवेयर विकास गरेर विदेश पठाउने, त्यसबाट आर्जन गर्ने जस्ता कुराहरू त्यहाँ राखिएको छ, जसले गर्दाखेरि त्यो किसिमको जनशक्ति देशभित्रै खपत हुने र तिनीहरूले आर्थिक विकासमा उल्लेख्य योगदान गर्ने जुन कल्पना गरिएको छ, त्यो कल्पना चाहिँ मलाई जायजै लाग्छ।
अर्को कुरो, लगानी मैत्री वातावरणका कुराहरू पनि बढी देखिएको जस्तो देखिन्छ, किन विगतमाको एउटा झन्झटिलो परम्परालाई अन्त्य गर्दै एनआरएन भयो, अन्य विदेशी लगानीकर्ताहरूलाई पनि नेपालमा सहज लगानीको वातावरण बनाएको पनि त देखिन्छ, के लाग्छ यहाँलाई?
छ छ छ, मैले अघि नै भने नि माथिल्लो वर्गलाई पनि प्रशस्त नीतिगत सुधारहरूबाट लाभ दिलाएको छ, मध्यम वर्गीय संरचनाको पनि विस्तार खोजेको छ। खालि के छ भने त्यो मध्यम वर्गीय संरचनासँग तल्लो गरिबहरूको सम्बन्ध चाहिँ टुटेको सम्बन्धलाई जोड्ने प्रयास चाहिँ भएको छैन भन्ने भने नि त्यसैले लगानीकर्तालाई त का निम्ति त प्रशस्त नीतिगत सुधारहरू राखेको छ।
यसरी लगानी मैत्री वातावरण बन्दै गर्दाखेरि अगाडि जोड्नु भएको थियो स्रोतका कुराहरू, त्यसलाई व्यवस्थापन गर्न सकिने बाटो त खुल्छ नि?
खुल्छ, तर के छ भने आर्थिक वृद्धि हुँदैमा विकास हुने होइन। आर्थिक वृद्धि को लाभ चाहिँ तल्लो वर्गको जनताले पनि पायो, त्यो आर्थिक वृद्धिको असर चाहिँ तलसम्म पुग्यो र जनता लाभान्वित भयो भने मुलुक समृद्धितिर जाने हो। त्यो परिस्थिति निर्माण गर्न जुन ढङ्गको संयन्त्र विकास गर्नुपर्ने त्यो ढङ्गको संयन्त्र चाहिँ बन्न सकेन।
यसमा कर प्रणाली जुन किसिमले लागू गरिएको छ नि, यसलाई सकारात्मक अथवा सुधारोन्मुख कसरी लिन सकिन्छ?
यी सुधारोन्मुखै छन्। मैले भने नि मध्यम वर्गलाई राहत दिएको छ र लगानीकर्ताहरूलाई पनि विश्वासमा लिने प्रयत्न गरेको छ। अब तल्लो वर्ग गरिबहरूले त करै तिर्दैनन्, तिर्नु पर्दैनन्, किनभने उनीहरूको आयस्तै हुँदैन। उनीहरूको त पहिले त आयस्ता वृद्धि गर्नु पर्यो, उनीहरूको सामाजिक विकास गराउनलाई गरिबहरूको निम्ति सामाजिक संरचना बलियो बनाउनु पर्यो।
यहाँले गरिब जनताका कुरा उठाउनु भयो, गरिब जनतासँग छोएन भन्दै गर्दाखेरि के कुराहरू हुनु पर्थ्यो अथवा बजेट कसरी आउनु पर्थ्यो?
गरिब जनता लक्षित कार्यक्रमहरू है, गरिब जनताको समग्र विकास, आर्थिक विकास मात्र होइन, आर्थिक सामाजिक सांस्कृतिक विकास गरेर गरिबीबाट तिनीहरूलाई प्रत्येक वर्ष अहिले 20% छ गरिबीको रेखा मुनतिर रहेको, त्यसलाई कमसे कम 5 वर्षभित्र उल्लेख्य परिवर्तन गरेर त्यसलाई चाहिँ 10% 7% मा ओराल्ने जुन रणनीति अख्तियार गर्नु पर्थ्यो प्रमुख रूपमा त्यो चाहिँ देखिएन।
यसको लागि त सरकारले ल्याएको बजेटमा लगानी मैत्री वातावरणका कुराहरू, उद्योग धन्दा सञ्चालनका कुराहरू आउँदै गर्दाखेरि रोजगारीको वातावरण हुनसक्छ,
गरिबको सामाजिक विकास भएन, उनीहरूको शिक्षा दीक्षाको राम्रो प्रबन्ध भएन, स्वास्थ्यमा राम्रो प्रबन्ध भएन, उनीहरूको सानो रोजगारी पनि अलि लाभमूलक भएन भनेदेखि त त्यो तल माथिबाट तल झर्ने स्रोत उनीहरूले लिनै सकेन नि, त्यो उनीहरू त्यो ट्रिकल डाउन आफै पनि हुँदैन, स्वतः हुने प्रक्रिया होइन। सरकारले त्यो तल लाने प्रयत्न गर्दाखेरि पनि गरिब जनताले पनि एब्जर्ब गर्न सक्ने उसको क्षमता त बढाउनु पर्यो नि।
योसँग जोडिएका कुराहरू, शिक्षा निशुल्क, स्वास्थ्य निशुल्क कुराहरू, स्वास्थ्य बिमालाई अझै व्यवस्थित गरेर लैजाने कुराहरू त गरेको छ नि, त्यसँग जोडिएका कुरा होइन र
त्योसँग जोडिएका कुराहरू हुन्, तर त्यो त्यसले कतिलाई कस्तो खालको गरिबलाई त्यसले प्रभाव पार्छ भन्ने कुराको आकलन त छैन नि।
र बजेट आइसकेपछि यस्ता क्रिया प्रतिक्रियाहरू आउने गरेका छन्, सत्ता पक्षले स्वागत गर्ने, विपक्षले विरोध गर्ने परम्परा नै बनिसकेको स्थितिमा अहिलेको बजेटलाई कार्यान्वयन गर्नको लागि कतिको चुनौती छ?
चुनौती छ, कार्यान्वयनको चुनौती छ। अब यो निजामती प्रशासनलाई उत्प्रेरित गरेर लानुपर्ने एउटा चुनौती छ है। भयले त्रासले एउटा अनुशासन सृजना गर्छ, त्यसले पनि काम त गर्छ तर त्यो क्षणिक हुन्छ, त्यसलाई दिगो ढङ्गले उनीहरूको क्षमताको अत्यधिक उपयोग गर्ने चाहिँ खालका नीतिगत संरचनाहरूको व्यवस्था भयो भने तिनीहरू दिगो मुलुकप्रति समर्पित भएर बजेटका लक्ष्यहरू पुरा गर्नेपट्टि लाग्छ। त्यसो हुँदाखेरि त्यो कसरी निजामती प्रशासनलाई अधिकतम परिचालन गर्न सकिन्छ र बजेटको कार्यान्वयन चाहिँ खोटरहित बनाउन सकिन्छ भन्ने कुरा चाहिँ सरकारले सोच्नुपर्ने कुरा हो। तिनै कुराहरूले गर्दाखेरि अहिलेसम्म नेपालमा के देखिन्छ भने परियोजनाहरू समयमा र लागतमा सम्पन्न नभएको देखिन्छ। अब समयमा र लागत अनुसार उपलब्धि हासिल गर्ने ढङ्गले त्यो सम्पूर्ण संयन्त्रलाई परिचालन गर्ने पट्टि सरकारले सोच्नुपर्छ। यो बजेट नराम्रो छैन, बजेट राम्रो छ, तर बजेटले राखेका आकाङ्क्षाहरू पुरा गर्न सरकारको तत्परता र सरकारले संयन्त्रलाई कसरी परिचालन गर्छ त्यो कुरामा भर पर्ने हुनाले धेरै कुराहरू बजेट बाहिरबाट पनि हामीले हेर्नुपर्ने हुन्छ।
यहाँले कर्मचारीका कुरा गर्नुभयो, कर्मचारीको तलब वृद्धि भएको छ र अन्य यो करको दायरा पनि बढाइएको छ, यसले गर्दाखेरि त सन्तुष्ट हुने ठाउँ छ नि त, उहाँहरू त होइन खुसी नै होला कर्मचारी त
छ। प्रश्न के छ भने त्यो अहिले देखिएको खुसी जुन छ नि त्यसलाई उत्प्रेरित भएर काम गर्ने अवस्था निर्माण गर्ने नीतिगत व्यवस्था चाहिँ जरुरी छ।
यी त चुनौती भए, राम्रा पक्ष पनि होला नि बजेटका, यसमा राम्रा पक्ष समेटेका पक्ष
मैले भने नि राम्रा पक्ष त धेरै भने नि, राम्रा पक्ष त लगानीकर्ताहरूका निम्ति जति पनि नीतिगत व्यवधानहरू थिए ती नीतिगत व्यवधानहरू हटाइदिएको छ, मध्यम वर्गीय संरचना विस्तार गर्नलाई करका दरहरूमा हेरफेर गरेर मध्यम वर्गीयलाई करको बोझ कम गराएर उनीहरूको बचत बढाउने पट्टिका योजनाहरू छन्, ती चाहिँ स्वागत योग्य छन्, त्यस्ता धेरै कुराहरू छन् र बजेटलाई पनि धेरै फोहोर नबनाएर एकदमै सकिने खालका परियोजनाहरू 5 वर्ष 3 वर्षमा सकिने खालका परियोजनाहरूलाई छनौट गरेर राखिएको छ, ती त असल पक्षहरू हुन् नि। तर के छ भने त्यति हुँदा हुँदै पनि वित्त सन्तुलनलाई ख्याल राखिएको छैन र बजेट चाहिँ मध्यावधि मूल्याङ्कन हुँदा घटाउनु नपरोस् त्यति हेक्का राखेर बनाएको छ कि छैन भन्ने कुरा छ। अब 6-7 महिनामा देखिहाल्छन्।
यो सँगै वायु सेवा निगमलाई कम्पनी मोडलमा लैजाने, त्यसै गरी नेपाल टेलिकमको सेयर सर्वसाधारणले दिने, अध्ययन गरेर कि समिति संस्थानले मर्ज गर्ने कुराहरू पनि आइरहेका छन्। मैले जोड्न किन खोजेको पनि हिजोको दिनमा पनि संस्थानलाई निजीकरण गरियो भन्ने किसिमका कुराहरू होइन, अघिल्लो सरकारलाई पनि त्यस्ता किसिमको कुरा आरोपहरू लाग्दै आएका थिए, यो सरकारले पनि यो किसिमको नीति ल्याएको छ, यसलाई कसरी हेर्नु भएको छ यहाँले?
यो त धेरै राम्रो कुरा हो। अब सरकारको साधारण खर्च बढ्दै गएको, सरकारी उत्पादकत्व घट्दै गएको अवस्थामा उत्पादकत्व वृद्धिलाई पनि र सरकारलाई छरितो बनाएर प्रभावकारी बनाउने यी उपायहरू त स्वागत योग्य छन्। अब यसलाई कसरी प्रयोगमा ल्याइन्छ र कमभन्दा कम हिसाबले बिजाएर यीलाई यसलाई कार्यान्वयनमा ल्याउन सकिन्छ भन्ने कुरातर्फ सरकार सनाको भएर लाग्ने।
तर यही मोडलमा हिजोको दिनमा जाँदाखेरि विगतका सरकारले आलोचना भोग्नु परेको थियो।
अब यो अर्थतन्त्रमा चाहिँ के हुन्छ भने आर्थिक नीतिहरू ल्याउँदाखेरि स्वाभाविक रूपले मान्छे साविकै परम्परागत ढङ्गमा नचल्दाखेरि विरोध आउँछ। यति विरोधहरूलाई मत्थर गर्दै ती विरोध गर्नेहरूलाई पनि आफ्नै पक्षमा ल्याउँदै सरकारले त्यो राजनीतिक किसिमको रणनीति अप्नाउनु पर्छ र गाली त अब गर्छन्, गालीलाई सहनु पर्छ।
नेपाल कृषि प्रधान देश भन्छौँ, कृषिको क्षेत्रमा यो बजेटले कसरी सम्बोधन गरेको छ?
अब युवाहरू समूहमा आए र तिनीहरूले साझेदारीमा जग्गा लिजमा लिएर कृषि गर्नलाई एउटा परिस्थिति यो बजेटले निर्माण गर्यो। तर जसको 1-2 बिघा जग्गा हुने त्यसैमा भर पर्ने किसानहरूको निम्ति चाहिँ राम्रो व्यवस्था भयो। त्यसले गर्दाखेरि हामीले यो आधुनिक कृषिको आधुनिकीकरण सँगसँगै कृषिमा आश्रित जनसङ्ख्याको आर्थिक अवस्था परिवर्तन यो दुइटै कुरालाई सोच्नु पर्थ्यो। त्यो कृषिमा आश्रित जनसङ्ख्याको जीवन स्तरमा परिवर्तन गर्ने तर्फ चाहिँ बजेट त्यति बोलेको छैन।
धेरै युवाहरू कामको सिलसिलामा, अध्ययनको सिलसिलामा विदेश जाने गरेका छन्, खास श्रमको समस्या समाधान गर्नको लागि के कस्ता पहलहरू छन् बजेटमा?
अब सुशासन भयो, शासन व्यवस्थामा व्यापक सुधार भयो भने युवा पलायन अलिक रोकिन्छ, एउटा कारण त्यो हो। अर्को कारण युवाहरूले यहीँभित्र गर्न सकिने, जस्तो भनौँ न अहिले बजेटमा आएको यो सूचना प्रविधिको विकास जस्ता कुराहरूले पनि युवा पलायन केही रोक्छ। र अब तल्लो वर्गको जनताको आयस्ता वृद्धि हुँदै गयो, उनीहरूको सामाजिक विकास हुँदै गयो र उनीहरूले अवसरको लाभ पाउन थाले भने पनि घट्छ।
पर्यटन, ऊर्जा, सूचना प्रविधि, कृषिलाई अलिक बढी प्राथमिकता दिएको जस्तो देखिन्छ होइन बजेटमा, के लाग्छ यसलाई?
हो, अब तुलनात्मक लाभका क्षेत्रहरूको राम्रो पहिचान गरेर हाम्रा पारम्परिक तुलनात्मक लाभका क्षेत्रहरू जल विद्युत, पर्यटन र हाम्रो मौसमी बेमौसमी खेती का कुराहरू हाम्रा तुलनात्मक लाभका क्षेत्रहरू हुन्। त्यही हामीले प्रतिस्पर्धी क्षमता विकास गरेर लाभ लिने हो। ती लाभका क्षेत्रहरू चाहिँ राम्रोसँग पहिचान गरेको देखिन्छ।
आर्थिक, सामाजिक, जनजीवन र रोजगारीलाई दिगो बनाउनको लागि वर्तमान सरकारले बजेटमा कृषि, पर्यटन र ऊर्जालाई बढी महत्त्व दिएको भनिन्छ नि, के लाग्छ यहाँलाई?
मूल कुरा उत्पादकत्व वृद्धि हो है। अब चाहे त्यो कृषिमा होस् वा अन्य क्षेत्रमा होस्, उत्पादकत्व अहिले अब भइरहेका उद्योगहरूको क्षमता उपयोग, क्षमता विस्तार, नयाँ उद्योगहरू पूर्ण क्षमतामा चल्ने परिस्थिति, कृषि क्षेत्रमा पनि पर रोपनी पर बिघा चाहिँ त्यसको उत्पादकत्वमा वृद्धि, यी सबै कुराहरूका निम्ति जे जे सामग्री कृषकलाई होस् वा पर्यटन क्षेत्रलाई होस् वा ऊर्जाको क्षेत्रमा होस् त्यो दिएर त्यसलाई चाहिँ उकास्ने रणनीति चाहिँ अवलम्बन गर्नुपर्छ। त्यसैले मैले भने बजेटभित्र साङ्केतिक रूपमा केही कुराहरू परेका छन्, तर त्यसलाई प्रयोग गर्दाखेरि बजेट बाहिर गएर पनि प्रयोग गर्न सक्ने हिम्मत सरकारले देखाउनु पर्यो।
बजेटका केही पक्षहरू सुधार गर्नुपर्ने भयो भने समग्रमा बजेट राम्रो छ भन्दै गर्दाखेरि यसका कार्यान्वयनको पक्षमा जाँदाखेरि यहाँले कर्मचारी तन्त्रको कुरा निकाल्नु भयो, राजनीतिज्ञ र कर्मचारीहरूले मिलेर चाहिँ देश बनाउने हो, सबैको यसमा महत्त्वपूर्ण योगदान हुन्छ, लामो समयसम्म प्रशासनिक क्षेत्रमा बसेर काम गर्नुभयो, कसरी अगाडि बढ्नु पर्ला, कसरी जानु पर्ला, यहाँको सुझाव के छ?
अब कर्मचारीहरूलाई उत्प्रेरित गर्नु पर्यो, तिमीहरूसँग क्षमता छ, त्यो क्षमता छैन भने पनि हामी क्षमता दिन्छौँ, क्षमता वृद्धि गर्नु पर्यो, र साबिकको ढर्राबाट गर्दाखेरि नतिजा आएन, अब नयाँ ढङ्गले काम गर्ने, त्यो नयाँ ढङ्ग विकास गर्ने र नयाँ ढङ्गमा तिनीहरूलाई अभ्यस्त गराउने गरी उत्प्रेरित गर्न सक्यो भनेदेखि अहिलेको भन्दा आउँदा दिनहरू सुगम हुन्छन्।
हिजोको दिनमा एक किसिमले काम गरिसकेको कर्मचारी तन्त्रले नयाँ शक्तिको भावना अनुसार यहाँले भने जस्तै अगाडि बढ्न सक्ने सम्भावना कतिको छ, कतिको चुनौती छ त्यो कार्यान्वयन गर्न?
चुनौती छ, चुनौती नभएको त समस्या भनेकै चुनौती हो, त्यो चुनौतीलाई अवसरमा लिन परिणत गर्न सक्नु पर्यो, चुनौती चुनौती नै रहँदैन अवसर बनाउन सक्नु पर्यो, अवसर बनाउने प्रशस्त अवसर सरकारलाई छ।
मैले कर्मचारीको सन्दर्भमा जोड्न खोजेको
हो, कर्मचारीकै पनि कर्मचारी काम नगर्ने अल्छी अथवा समयमा काम सम्पादन गर्न नसक्ने छ भने त्यो क्षमताको कारणले हो कि उत्प्रेरित नभएर हो कि उनीहरूले सुरक्षा अनुभव नगरेर हो कि ती सबै कुराहरूमा त आश्वस्त गरायो भने त कर्मचारी त्यो जागिरै खान भनेर आएको मान्छे के गर्छ त गर्छ नि काम है, त्यसो हुँदाखेरि त्यसलाई उत्प्रेरित गर्नु पर्यो।
हामी कुराकानीको अन्त्यमा पुगेका छौँ, बजेट आइसक्यो, अब यसलाई कार्यान्वयन गर्नुपर्ने हुन्छ, यसको उत्कृष्ट कार्यान्वयनको लागि कुन कुन पक्षले के कुरामा ध्यान दिनु पर्ला?
सबभन्दा ठुलो कुरो त सरकार, राजनीतिक कार्यकारी, राजनीतिक कार्यकारीले मेरो बहुमत छ, म बहुमतकै आधारबाट मात्रै यसलाई पेलेर लान्छु भनेर भन्नु हुँदैन, जनता सर्वोपरि हो, है जनताको सहभागिता जनताको अपनत्व दिलाउनेपट्टि सरकार लाग्यो भने अनि र निजामती कर्मचारीलाई पनि त्यही ढङ्गले परिचालन गर्न सक्यो भने सफल हुने हो, सरकार विनम्रतापूर्वक आएर जनतालाई साथैमा लिएर स्वामित्व पनि उनीहरूलाई नै ग्रहण गर्न सक्ने बनाएर र उनीहरूको सहभागिता खोज्यो भने लोकतन्त्रको सार्थकता पनि देखिन्छ र त्यो विकासले एउटा सिनर्जी पनि उत्पादन गर्न सक्छ, मलाई त यही हुन्छ भन्ने कुरामा
हुन्छ। डाक्टर साहब समय दिनुभयो, यहाँलाई धन्यवाद।
धन्यवाद।
आजको कार्यक्रममा हामीले कुराकानी गऱ्यौँ नेपाल सरकारका पूर्व मुख्य सचिव डाक्टर विमल कोइरालासँग, यसै कुराकानी सँगसँगै सरोकार कार्यक्रम पुरा हुन्छ। प्राविधिक मित्र उत्तम पाण्डेलाई धन्यवाद दिँदै मुकुन्द भण्डारी बिदा हुन्छु, नमस्ते।